यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढ़िरहेको बताउनु भएको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरवमा शुरू भएको प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणमा उहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशाको संचार भएको बताउनुभयो। उहाँले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रूपमा सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले सरकारमा अन्य पार्टीहरू पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा पूर्ण बहादुर नेपालीलाई श्रीलंका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। नेपालीलाई श्रीलंका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले जस्तो सुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात गर्नुपर्ने बताउनु भएको छ। पत्रकार गणेश पाण्डेद्वारा सम्पादित केपी शर्मा ओली सपना संघर्ष र संकल्प कृतिको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लोकार्पण गर्दै पूर्व राष्ट्रपति भण्डारीले लोकार्पित पुस्तकले प्रधानमन्त्री ओलीलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित नेपाली लोकतन्त्रलाई नयाँ आयाम दिने प्रयास खोजिरहेको बताउनुभयो। पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री राजनीतिज्ञ अर्थविद र सामाजिक व्यक्तित्वहरूका लेख रचना समेत समावेश गरिएको छ। पूर्व युवराज पारस शाहलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ। अस्पताल भर्ना हुनुभएका शाहलाई हिजो बेलुकी नै एनजीओ प्लास्टिक गरिएको र अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार पारसलाई यो चौथो पटक हृदयघात भएको हो। उहाँलाई तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ। गोर्खामा आज माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 18 जना घाइते भएका छन्। मनकामना मन्दिरको दर्शन गरेर फर्कँदै गरेको अन्टेस्ट लेखिएको विद्युतीय माइक्रोबस शहीद लखन गाउँपालिका तीन स्थित कान्टारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। दुर्घटनामा चितौनको खैरहनी गाउँपालिका दुई टाँडी पर्सा घर भएका 37 वर्षीय पदम बहादुर दर्जीको मृत्यु भएको छ। घाइतेहरूको आबु खैरेनी अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पानी जहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको बैठकमा पूर्व मन्त्री एवं कानून विज्ञ माधव प्रसाद पौडेलले नेपालमा जलायानहरू सञ्चालनका साथै अन्तर्राष्ट्रिय जलमार्गमा नेपाली झण्डा बाघ जहाज सञ्चालन गर्न सकिने गरी सरकारले ल्याएको विधेयक ऐतिहासिक हुने बताउनुभयो। सप्तरीमा बाघको आक्रमणबाट 3 जना घाइते भएका छन्। सप्तकोशी नगरपालिका एक फतेपुर खोरिया टोलमा आज बिहान बाघको आक्रमणबाट 60 वर्षीय गणेश खत्री 50 वर्षीय कृष्ण विष्ट र रिजना गोसाई घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका विष्ट र गोसाईलाई थप उपचारको लागि विराटनगर लगिएको र खत्रीको फतेपुर मोडल अस्पतालमा उपचार भइरहेको फतेपुर प्रहरी चौकीका प्रमुख पन्नालाल चौधरीले जानकारी दिनुभयो। गाउँ पसेको बाघ नियन्त्रणका लागि कोशी टप्पू वन्य जन्तु आरक्षकसँग समन्वय भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही नै मजाले चलाउने
*1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिसँगको पछिल्लो विवादको घटनापछि आफूलाई युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत जेलेन्स्कीले आफूलाई एकता र इच्छुकताका साथ युरोपको समर्थन मिलेको बताउनु भएको हो। साँच्चिकै शान्ति प्राप्तिका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने युरोपको माग रहेकोले अमेरिकाबाट प्राप्त सहयोगका लागि आफू आभारी रहेको पनि जेलेन्स्कीले बताउनुभयो। आइतबार युक्रेन युद्धका सम्बन्धमा लण्डनमा बसेको युरोपेली नेताहरूको बैठकमा जेलेन्स्की पनि सहभागी हुनुभएको थियो। हालै अमेरिका र अमेरिकी राष्ट्रपति भवनमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्काचर्की परेको थियो। त्यसपछि युरोपका धेरै देशले युक्रेनलाई खुलेर समर्थन गरेका हुन्। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारकर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।